ترجمہ آیت کا یہ ہے کہ بے شک وہ لوگ جو کفر پر برابر ڈٹے رہے جو کفر پر برابر بزد رہے مسلسل کفر میں مبتلا رہے برابر ہے ان کے حق میں تم ڈراؤ ان کو یا نہ ڈراؤ ایمان نہیں لائیں گے وہ. اللہ نے مہر لگا دی ہے ان کے دلوں پر اور ان کے کانوں پر اور ان کی آنکھوں پر پردے پڑے ہیں اور ان کے واسطے بڑا عذاب ہونے والا ہے. کل تک کی پانچ آیتوں میں ایمان والوں کا بیان تھا, تقوی والوں کا بیان تھا, ان کی صفات, ان کی علامات وہ بیان فرمائی گئی تھی اور گویا رہنمائی ہوئی تھی اس دعا کی جو ہم کو اللہ نے مانگنے کے لیے تلقین فرمائی تھی فاتحہ میں کہ صراط مستقیم پر ہدایت کی دعا مانگا کرو. اور صراط مستقیم ان لوگوں کا راستہ ہے جن پر تیرے انعامات ہوئے, اور ان لوگوں میں چار طبقے ہیں, ایک انبیاء علیہ الصلوۃ والسلام اور دوسرے صدیقین اور تیسرے شہداء اور چوتھے صالحین. ان کی یہ علامتیں بیان فرمائی گئی جن کی ہدایت مطلوب ہونی چاہیے, جن کے راستے کو ڈھونڈنا چاہیے. وہ یہی لوگ ہیں جن کا ایمان بالغیب ہوتا ہے, جن کے ایمان بالغیب کا اثر ان کی عملی زندگی میں نمازوں کی اقامت کی شکل میں ظاہر ہوتا ہے, اور جن کے ایمان بالغیب کا اثر ان کے مالیات میں خرچ کرنے کی شکل میں ہوتا ہے, اور ان کی جامعیت ایمان کا یہ عالم ہوتا ہے کہ اپنی کتاب اور اپنے رسول کو ماننے کے ساتھ ساتھ تمام انبیاء سابقین کو اور ان کی کتابوں کو بھی وہ مانتے ہیں اور تسلیم کرتے ہیں. اور ان کے ایمان کا خاص طور سے امتیاز یہ ہوتا ہے کہ ان کو آخرت کا یقین مشاہدے کے درجے میں ہوتا ہے. یہ لوگ ہیں جو ہدایت پر ہوتے ہیں ان اپنے رب کی جانب سے, اور یہی لوگ کامیاب ہونے والے ہوتے ہیں. تو گویا ان پانچ آیتوں میں ہم کو مقتداؤں کی صفات بتائی گئی ہیں کہ مقتدا کس کو بناؤ, کس کے پیچھے چلو, کس کے پیچھے چلنے سے تم کو صحیح رستہ ملے گا. ان لوگوں کو دیکھو اور اپنے ایمان سے, اپنے اخلاص سے, اپنی تلاش اور جستجو سے تلاش کرو, ضرور تم کو یہ لوگ مل جائیں گے. اگرچہ دنیا میں کامیاب ہو جائیں گے لیکن نایاب اس امت میں نہیں ہوں گے. من جد وجدا, جو ڈھونڈے گا, جو محنت کرے گا, اس کو اس کا مطلوب ضرور ملے گا. ان اللہ لا یضیع اجر المحسنین, اچھے کام کرنے والوں کی محنتوں کو اللہ کبھی ضائع نہیں کرے گا, ضرور اس کے ثمرات دیتا ہے. دنیا میں بھی ہم اس کا مشاہدہ کرتے ہیں, جو تدبیر صحیح کے ساتھ دنیا کمانے کی کوشش کرتا ہے, عام متن اللہ کی عادت یہ ہے کہ اس کو دنیا دے دیتا ہے. اور اگر کوئی تدبیر صحیح نہیں کرتا یا محنت پوری نہیں کرتا تو اس میں ناکام اور فیل بھی ہو جاتا ہے. تو جب اللہ سبحانہ و تعالیٰ اس دنیا میں ہمارے ساتھ یہ عادت رکھتے ہیں کہ محنت کرنے والوں کو ان کا ثمرہ, ان کا مطلوب, ان کی دنیا دیتا ہے, تو آخرت کی محنت کرنے والوں کو آخرت کے ثمرے سے کیسے محروم کر دے گا؟ ضرور دے گا. اب دوسرا طبقہ, ماننے اور نہ ماننے کے حساب سے دنیا کے انسان سب دو گروہوں پہ بٹ جائیں گے. ایک گروہ ماننے والا, ایمان لانے والا, تسلیم کرنے والا اور سب چیزوں پر یقین رکھنے والا ہوگا. یہ تو لوگ ہوئے ماننے والے, ایمان والے. اور ان کے بالمقابل ضروری ہے دوسرا طبقہ بھی پیدا ہو جو حقائق کا انکار کرے, جو سچائیوں کو کبھی منہ نہ لگائے, جس کا مزاج ہمیشہ کفر سے وابستہ ہو. ایک ایسی جماعت بھی ضرور بنے گی, اس لیے کہ یہ تو سارا عالم اجداد سے اللہ نے بنا ہی رکھا ہے. ہمارے جسم میں بھی اللہ نے جن عناصر کو جمع کیا ہے ان میں آپس میں بہت جنگ ہے. چار عنصر ہمارے جسم کے اجزاء بتائے جاتے ہیں, آگ, پانی, مٹی, ہوا, لیکن ظاہر ہے کہ ان میں سب میں چاروں میں اپنی الگ الگ جنگ ہے, ایک دوسرے کے دشمن ہے. وہ تو اللہ نے اپنی تدبیر حسن سے ان دشمنوں کو ہمارے جسم میں جمع کر کے ان میں دوستی کرا دی ہے. جب تک یہ دوستی ہے जब तक तो हम तंदुरुस्त हैं, और जिस दिन इसमें आपस में खटपट हो जाती है इन हमारे अनासिर जिस्म में, उसी दिन हम बीमार हो जाते हैं। मसलन यह कि पानी का गलबा हो गया, जंग तो इनकी चलती रहती है चुपके चुपके, मगर बराबर बराबर छूटते रहते हैं जैसे पहलवान बराबर छोड़ दिए जाते हैं। लेकिन अगर किसी दिन पानी का गलबा हो गया तो नाक बहने लगेगी, नजला हो जाएगा, और खुद जाने जिस्म में कितनी सुस्ती काहिली पैदा हो जाएगी, होता रहता है। और अगर किसी रोज जमीन का गलबा हो गया, मिट्टी का गलबा हो गया, तो अम्मा पुकारेगी, अब्बा पुकारेंगे, मदरसा पुकारेगा, मुअज्जिन पुकारेगा, हय्याल सलाह हय्याल फलाह की आवाजें आती रहेंगी, मगर मिट्टी की ढेर की तरह से सुस्त काहिल पड़े रहेंगे, करवट ही नहीं ले रहेंगे। क्या हुआ? सुस्ती आ रही है, जी ही नहीं चाहता उठने को। अरे भाई कोई वजह किसी, बस जी ही नहीं चाहता उठने को। तो ये जी ही नहीं चाहता उठने को क्यों? मिट्टी गालिब आ गई है, उसका मिजाज ही सुस्ती का है, वो तो पड़ी रहती है एक जगह। और अगर किसी दिन गलबा आग का हो गया तो बस आंखों में भी सुर्खी है और मुंह पे भी सुर्खी है और चेहरा भी सुर्ख है, और सुबह से शाम तक घर में तोड़ फोड़, कभी बीवी पे बरस रहा है, कभी बच्चों पे बरस रहा है, गुस्सा ही गुस्सा, गुस्सा ही गुस्सा मालूम हुआ। नारी उनसुर आज अपने शबाब पे आ गया है। और अगर हवा का गलबा आ गया और हवा ज्यादा हो गई और उसको जीत मिली तो पेट भी फूल गया, रियाएं हो रही, गैस भर गई, ये हो गया, बुलाओ डॉक्टरों को। गलत के छोटे छोटे नमूने मैंने बताए हैं कि इन अनासिर अरबा जो सबके सब आपस में एक दूसरे के दुश्मन हैं, अल्लाह ने हमारे इनको हमारे जिस्म में भर दिया है, तो ये जो आलम बड़ा है आलम अकबर, इसको भी अल्लाह ने मुतदाद चीजों से भर रखा है। इन बंदों में भी अल्लाह ने दो किस्म के बंदे पैदा कर दिए, एक वो जो सच्चाइयों को तस्लीम कर लेते हैं उनका नाम मोमिन होता है, और एक वो जो सच्चाइयों का इनकार कर देते हैं उनका नाम काफिर होता है। दो गिरोहों पर दुनिया बट गई, उस पर अल्लाह ने फरमाया कि देखो जहां ईमान वाले तुम्हें मिलेंगे, सरे तस्लीम खम मिज्जो मिजाजे यार में आए, ऐसे लोग मिलेंगे, और हर बात पर आमन्ना और सल्लमना कहने वाले मिलेंगे, तो हर बात पर तुम्हारी वो माँ समेना वो माँ अताना, न हम सुनते हैं न इताअत करते, ऐसे लोग भी मिल जाएंगे। ऐसे लोगों को कुरान की इस्तिलाह में, इस्लाम की इस्तिलाह में, हदीसों की इस्तिलाह में काफिर कहा जाता है। और काफिरों की फिर दो किस्में बन जाती हैं, एक काफिर तो वो है कि जिनका दिल भी काफिर है, जिनकी जुबान भी काफिर है, यानी दिल में भी अल्लाह का इनकार और हकायक का इनकार और मा जा अभी नबी सल्लल्लाहु अलैहि वसल्लम का इनकार, जो कुछ भी नबी लेके आया सब चीजों का इनकार या उनमें से किसी एक चीज का इनकार दिल में भी है और जुबान पर भी है, ऐसे लोगों को कुछ कहा जाता है काफिर सरी, कुल्ला काफिर। और एक ऐसे लोग होते हैं जो जरा बुजदिल होते हैं, जुबान पर कहते हुए उनकी हिम्मत नहीं होती, हाँ दिल कुफर से भरा रहता है, और जहां उनको अपने मजाक के लोग मिल जाते हैं वहां कह भी देते हैं कि इन्ना मातूम तो तुम्हारे साथ ही है, और वहां मुसलमानों की मजलिसों महफिल में कहते वो तो वक्त पास कर रहे थे, हम मुसलमानों का मजाक बना रहे थे और उनके असरार और रुमूस मालूम कर रहे थे। तो ईमान वालों में आते हैं तो आमन्ना, और कुफर वालों में जाते हैं तो इन्ना माकुम, जिनका दिल में कुफर भरा हुआ होता है मगर बाहर से उसको छुपा लेते हैं, ऐसे लोग भी काफिर होते हैं, और इनका कुफर पहले तबके से भी भरा हुआ होता है मगर इनको शरीयत की इस्तिलाह में मुनाफिक कहते हैं। तो इन दो आयतों में अल्लाह ने इस कुफर सरी का बयान फरमाया। अब इस आयत से जरा से इश्काल ये होता है कि जो लोग कुफर में मुबतला हैं उनके हक में तेरा डराना न डराना बराबर है, इंजार और अदम इंजार बराबर है, इंजार और इबशार दोनों बराबर है। इंजार कहते हैं शफकत से किसी खतरनाक चीज से डराने, शफकत के साथ मेहरबानी के साथ डराने की कई किस्में होती हैं दुनिया में, एक डर अल्लाह का होता है, एक डर अब्बा का होता है, एक डर अम्मा का होता है, और एक डर बीवी का भी होता है कि घर जा रहे हैं कुछ दिल्ली से लेके तो आए नहीं है, खुदा जाने क्या क्या बकेगी कि मुझ मेरे वास्ते कुछ भी तोहफा लेके ना आए तुम, इसका भी डर लगा रहता है। तो जाहिर है कि अब्बा के डर की और हैसियत होती है, अम्मा के डर की और हैसियत होती है, बीवी से डर का और मतलब होता है, और एक डर और होता है, घर में चोर घुसा है तो उनका भी डर होता है, जब तो लोग डरते हैं, डाकू आ गए तो उनका भी डर होता है, और अगर हमसे कोई सड़क का कोई किस्सा खिलाफ वर्जी का हुआ है तो वहां पुलिस का डर होता है। तो अगर ऐसा डर हो जैसे चोरों का डाकुओं का डर, उसे इंतजार नहीं कहते। इंतजार इसे कहते हैं जैसे अंबिया अलैहिस्सलाम का डराना शफकतों से, मोहब्बतों से, मेहरबानियों से। आप फरमाते हैं कि मेरी और तुम्हारी एक ऐसी मिसाल है जैसे किसी शख्स ने आग रोशन की हो और उस आग पर पतंगे और परवाने आ रहे हो और वो उस आग में गिरना चाहते हैं, अपनी जान हलाक जान खराब कर रहे हैं, और वो आग वाला उन पर मेहरबानी के साथ उनको रोकने की कोशिश कर रहा है, मगर पतंगे और परवाने हैं कि वो उसके रोकने से रुकते ही नहीं है। बस यही हाल मेरा और तुम्हारा है, आग रोशन है जहन्नम की और तुम परवाना वार उसमें गिरने की कोशिश कर रहे हो बड़े शौक से। अगर शौक से शराब पीता है आदमी तो क्या शौक से जहन्नम में जाने की तैयारी नहीं कर रहा? अगर शौक से आदमी बदकारी की तरफ जा रहा है तो क्या शौक से जहन्नम में नहीं जा रहा है? बहुत तेज कदम चलता है, कहां बजाय तो वहां जा रहा है लेकिन हकीकत में तो वो जहन्नमी में जा रहा है। चोरी के वास्ते जा रहा है तो शौक से जा रहा है तो कि जहन्नम में नहीं जा रहा है? तो बड़े शौक से परवानों की तरह लोग जहन्नम की आग में गिर रहे हैं, तुम लोग गिर रहे हो, फरमाया रसूलुल्लाह अकरम ने, और मैं तुम्हें बराबर तुम्हारे कूल्हे पकड़ पकड़ के, तुम्हारे हाथ पकड़ पकड़ के, तुम्हारे सर पकड़ पकड़ के तुमको रोक रहा हूं। तो अगर मोहब्बत से डराना हो किसी खतरनाक चीज से तो उसका नाम है इंतजार, और अगर कोई मसर्रत भरी खबर सुनाई जाए किसी को तो उसका नाम है इबशार। इंतजार कहते हैं खौफ की खबर सुनाना हर हमदर्दी और मोहब्बत के साथ, और इबशार कहते हैं खुशी की खबर सुनाना वो भी हमदर्दी और मोहब्बत के साथ। और ये मनसब सबसे बड़ा अल्लाह ताला ने नबियों को दिया है कि उन नबियों के जहन में किसी काफिर की भी बदखाई नहीं होती है। ये खसूसियत है अंबिया अलैहिस्सलाम की कि नबी के दिल में किसी बड़े से बड़े दुश्मन की कभी बदखाई नहीं होती, हमेशा खैरखाई होती है, चाहे वो अबू जहली क्यों ना हो और चाहे वो फिरौनी क्यों ना हो मूसा अलैहिस्सलाम के मुकाबले में, और चाहे वो नमरूद ही क्यों ना हो इब्राहिम अलैहिस्सलाम के मुकाबले में। पैगम्बर की खास शान ये होती है कि जिसको जो कुछ कहता है उसकी हमदर्दी में कहता है। अगर कहीं मैदान जिहाद में उसका आमना सामना भी हो जाए, अव्वल तो अव्वल मिजाज तभी नबी का यह होता है कि अगर उसका मद्द मुकाबिल दुश्मन सामने आ भी जाए तो हत्तल इम्कान बचाने की कोशिश करता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हर मैदान जंग में अगले मोर्चों पर लड़ते थे, ये तो नहीं पीछे तुम जाओ लड़ जाओ लड़ लो और हम यहीं बैठे हैं, ऐसा तो नहीं था, अगले मोर्चों पर लड़ा करते थे जहां घमसान की जंग होती थी। मगर आपके दस्ते मुबारक से किसी एक काफिर का कत्ल किया जाना भी साबित नहीं है। क्यों नहीं है साबित? बचा देते थे, तरह देते थे, छोड़ो इनको फिर शायद काम आ जाएगा, शायद समझ जाएगा, शायद ईमान ले आएगा, शायद अपने को जहन्नम से बचा लेगा। और यह भी जान में होता था कि इस उम्मत में सबसे बड़ा अजाब उसको, उस बनी आदम में सबसे बड़ा अजाब उसको होता है जो किसी नबी को कत्ल कर दे, और फिर उसको होता है जो जिसको कोई नबी कत्ल कर दे। जो नबी का कातिल होता है वो भी सबसे ज्यादा मुअज्जब होता है, और जो नबी का मकतूल होता है वो भी सबसे ज्यादा मुअज्जब होता है। इसलिए आप चाहते थे कि अगर इसको अजाबी होना हो तो कोई और कत्ल कर देगा, हल्का अजाब होगा, और अगर मैं कत्ल करूंगा तो इसको बहुत ज्यादा अजाब होगा। तो अगर अजाब ही होना है तो कम से कम तो हो, यानी वहां भी हमदर्दियां पेश नजर होती थी। तो इसको अजाब अगर अव्वल तो होना नहीं चाहिए, इसको ईमान ले आना चाहिए, लेकिन अगर अल्लाह के यहां इसका मुअज्जब होना और जहन्नम में जाना लिखा ही जा चुका है तो मेरे हाथ से न मरेंगे कि मेरे हाथ से अगर मरेगा तो बहुत अजाब इसको होगा। तो नबी की खैरखाई और हमदर्दी काफिरों को भी हासिल होती है, दुश्मनों को भी हासिल होती है, और इसी का मुजाहिरा हुआ था ताइफ के मैदान में कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ उन्होंने कौन सी जुल्म और ज्यादती थी जो कर नहीं दी थी, जुल्म और ज्यादती की इंतहा कर दी थी, मगर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के दिल में उनकी ज्यादतियों के बावजूद हमदर्दियां भी ज्यादा थी। जितनी ज्यादती उनकी थी उतनी इधर से हमदर्दियां ज्यादा थी, और बावजूद इसके अल्लाह की जानिब से इख्तियार भी दे दिया गया था, फरिश्ते भी आ गए थे, अक्षबैन पहाड़ियों के उठाने वाले फरिश्ते आपके सामने मौजूद हैं, और वो इजाजत चाह रहे हैं कि आप चाहें तो हम इन पत्थरों को, इन पहाड़ों को उठाकर इनके ऊपर दे मारे, इनका कुचल जाएंगे। लेकिन आपने फरमाया कि नहीं, अल्लाहुम्मा दे कौमी फइन्नहुम ला यअलमून, अल्लाह इनको हिदायत का ही कोई रास्ता बना दे, ये तो बेचारे जानते पहचानते नहीं है हमको। तो नबी में खासशानी होती है। अब ये उलमा जो होते हैं अंबिया के नक्श कदम पर होते हैं, जिस आलिम के दिल में आम मुसलमानों की हमदर्दियां ज्यादा होंगी वही बड़ा आलिम होगा। इल्म न नापो उनका, बल्कि इल्म के समरात को नापो। यानी कि ये बाल की खाल निकालता है, दलाइल बहुत देता है, बहुत अच्छी तकरीर करता है, बहुत अच्छी खिताबत करता है, या बहुत अच्छी किताबें लिखी हैं, या बहुत अच्छी शुरूहात लिखी हैं, इससे न नापो इल्म को, इल्म को उसके समरात से नापो। और इल्म का समरा जो है अल्लाह की मखलूक के साथ हमदर्दी है, क्योंकि इल्म के माना है जानने के, और जानने के बाद होगा पहचानना, और पहचानने के बाद होगा मानना, यानी इल्म और फिर इरफान और फिर ईमान। तो जाहिर है कि जब हमने अल्लाह को पहचान लिया तो जब भी कोई दुश्मन हमारे सामने आएगा तो उसकी ये निस्बत भी साथ साथ लगी हुई आएगी कि ये अल्लाह का बंदा है, अल्लाह ने इसको पैदा किया है, तो इस निस्बत के साथ उसके दिल में हमदर्दी आ जाएगी कि है तो मेरे ही मौला का बंदा, ये भी मेरे ही आका का है, गो नाफरमान सही इस वक्त में, मगर ये जाने और इसका अल्लाह जाने नाफरमानी को, मैं तो बीच का वकील और एजेंट नहीं हूं, मैं क्यों इससे इंतकाम लूं, क्यों इसको सजा दूं। तो फिर वो सबके साथ हमदर्दी और खैरखाही की रविश इख्तियार करेगा। पहले भी मैंने सुनाया था कि हमारे बुजुर्गों ने, अल्लाह वालों ने तो दुश्मनों का दिल भी कभी दुखाया नहीं है। सनीदम के मर्दाने राह खुदा, दिले दुश्मना हम न कर दंद तंग, तो राके मयसर शवत ई मकाम के बाद दोस्तानत खिलाफत तो जंग। अल्लाह वाले तो मर्दाने खुदा अल्लाह वाले होते, मर्दाने खुदा तो कभी दुश्मन को भी नहीं सताते। हर शख्स की खैरखाई हमदर्दी उसके दिल में होती है, तासुब उनके पास को नहीं होता, गिरोबंदी उनके पास को होकर नहीं गुजरती। वो हर इंसान को अल्लाह का बंदा समझते हैं, और हर शख्स से उनको प्यार होता है, मोहब्बत होती है, बल्कि गुनाहगारों पर तो उनकी शफकतें और भी बढ़ जाती हैं, क्योंकि वो ज्यादा मुस्तहिक हैं शफकतों के। जो निकोकार हैं, जो नेक हैं, मुत्तकी परहेजगार और अबरार हैं, उनके मुतालिक तो ये ख्याल आता है ये तो खुशहाल है, ये तो दौलतमंद है, ये तो बहुत मालदार है, इनके पास तो आमाल बहुत है। मालदार नहीं तो आमालदार तो है, जैसे मालदार पर दूसरे मालदारों को कोई अहम नहीं आता, बोला तो इनके घर तो दौलत भरी पड़ी है, इनसे क्या इफ्तारी को पूछना, इनके लिए क्या दावत करना, इनका तो घर दौलत से भरा पड़ा है। तो जो मालदार है मालदारों को उसकी रियायत जरूरी नहीं होती, वैसे ही आमालदार भी बाप घर के खुशहाल है, उनके पास अमल बहुत है, बख्शीश का सामान बहुत है। और ये बेचारे गुनहगार जिनके आमाल कमजोर, तो इनपे अल्लाह वालों को बड़ा रहम आता है। इसलिए आपने देखा होगा कि गुनहगारों को ये बहुत करीब बिठाते हैं, और लोग उस पर भी एतराज करते हैं, अजीब दाढ़ी तो रखता नहीं, इसको पास बिठा रखा है, ये तो बड़ा आकार है, नमाज भी नहीं पढ़ता, इसको बराबर में बिठा रखा है, लोग ये एतराज करते हैं। थानवी रहमतुल्लाह अलैह के यहां नवाब शौकत अली खान जो बागपत के नवाब थे, नवाब जमशेद अली खान जो हजरत के घर में घर का ताल्लुक रखते थे, वो हजरत के पास आकर बैठते तो हजरत उनको अपने पास जगह देते थे, और दाढ़ी वाली रखते नहीं थे, वो आजाद थे। तो जो लोग कम अकीदे के होते हैं वो चुपके चुपके कहते थे अजीब बात है, हजरत इनको अपने बराबर में बिठा लेते हैं। लेकिन किसी को क्या मालूम था कि हजरत क्या चाहते हैं। बाद में ऐसा होता है कि एक आदमी अगरचे गुनाहों में मुबतला है, लेकिन अगर बुजुर्ग उन पर शफकत का हाथ रखेंगे और अपने पास बिठाएंगे, अगर ये इन गुनाहों से न भी बचेंगे तो और बड़े गुनाह में तो कम से कम मुबतला नहीं होंगे, वो बड़े गुनाहों की इब्तिला से बच जाएंगे। उनको ख्याल आएगा अरे हजरत की हम पर कितनी शफकतें हैं, अपने बराबर में बिठा लेते हैं, अब बस ज्यादा गुनाहों में हमको मुबतला नहीं होना चाहिए। लेकिन उन अंजाम बुजुर्गों के पास बैठने वालों को हमेशा अच्छा होता है। उनकी औलाद आज इतनी बड़ी बड़ी दाढ़ियों वाली और इल्म दीन दोस्त और सब किस्म अल्लाह वाले सूफिया इकराम उनके घर में पैदा होंगे। किसी को क्या मालूम था कि हजरत क्या चाहते हैं, इनसे कहां होने वाला है ये फैस। तो शफकतें होती हैं गुनहगारों पर, इस शफकतों से एक फायदा यह होता है कि वो गुनहगार लोग अपने गुनाहों से बचने लगते हैं आहिस्ता आहिस्ता, اور اگر نہیں بھی بچ پاتے اپنی طبی عادتوں کی وجہ سے تو کم سے کم اور دوسرے گناہوں میں پھر مبتلا نہیں ہوتے، اور یہ بھی بہت بڑا فائدہ ہے. اس لیے ان بزرگوں کے کسی عمل پہ اعتراض تو کبھی کرنا ہی نہیں چاہیے. کیوں؟ کار پاکا راتے آسر خود مگیر، گرچہ ماند در نوشتن شیر و شیر. شیر کا اور شیر کا املا یکساں ہوتا ہے، ہمارے عمل کار بزرگوں کے عمل کا یکساں ہی ہوتا ہے، کام ایک سا ہی عمل ہے. لیکن پاک لوگوں کا عمل جو ہمارے ہی جیسا ہے وہ ہمارے جیسا حقیقت میں نہیں ہوتا. جیسے شیر الگ ایک حقیقت ہے، پھاڑکانے والا درندہ، اور شیر الگ ایک حقیقت ہے، دودھ کا پیالہ. دونوں کا املا ایک ہوتا ہے مگر حقیقت میں بڑا فرق ہوتا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم کی شفقتیں، مہربانیاں اور رافتیں اور رحمت للعالمین کی شانیں ان کافروں کے حق میں اصلاح و تربیت کی تھی. کوشش یہ تھی کہ یہ اپنے آپ کو جہنم سے بچائیں، لیکن اللہ نے یہ فرما دیا کہ سواؤن علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون. تم ان کو ڈراؤ تب ایمان نہیں لانے کے، اور نہ ڈراؤ تب ایمان نہیں لانے کے. تیرا انذار و عدم انذار، تیرا وعد و نصیحت کرنا، تیرا سمجھانا بجھانا، یہ سب ایسا ہی ہو گیا جیسے نہ سمجھانا اور نہ بتانا. کیوں فرمایا اللہ نے؟ سمجھاتے رہتے ہم نہیں. تکلیف ہوتی تھی نبی کریم صلی اللہ علیہ وسلم کو، تکلیف ہوتی تھی. صبح سے شام تک ایک استاد اپنے طالب علم کو سمجھائے بجھائے اور ایک حرف کی ادائیگی پر محنت کرے، اور شام کو جب اس حرف کو بولا بچہ تو ویسے ہی ٹیڑھا کا ٹیڑھا، تو اسے تکلیف نہیں ہوگی. استاد کو، استاد سے پوچھو، جب وہ 25 دفعے 50 دفعے 100 دفعے ایک حرف کے صحیح مخرج سے نکالنے پر محنت کرتا ہے اور پھر بچہ اس کو تا کے بجائے تو ہی کہتا ہے، ٹائی کہتا ہے، تو اس کو تکلیف نہیں ہوگی؟ اس کو ضرور تکلیف ہوتی ہے. اور ظاہر ہے کہ اللہ تعالیٰ کو رسول اللہ صلی اللہ علیہ وسلم پر تو سب سے زیادہ محبت تھی اور شفقت تھی اور پیار تھا، تو آپ کی اس تکلیف کے عنوان کو ختم کر دیا اللہ نے کہ یہ کافر جو تجھے ملے ہیں، یہ ابو جہل ہے، یہ ابو لہب ہے. مخصوص کافر مراد ہے اس میں، سب کافر مراد نہیں، مخصوص قسم کا کافروں کا ٹولہ جس جو تیرے سامنے موجود ہے، جن تو سمجھاتے سمجھاتے تھکا جا رہا ہے، جس پر یوں بھی فرمایا کہ لعلک باخع نفسک الا یکونوا مومنین، تو شاید اپنے آپ کو ہلاک ہی کر دے گا ان کے ایمان لانے کی محنت پر، اور یہ ایمان لانے والے نہیں ہے. تو کیوں اپنے آپ کو اتنا پیچھے ڈال رکھا ان کو، اور کہیں سناریر قریش کو لیے بیٹھے ہیں خلوت خانے میں، اور کسی کو ہاتھ پکڑ کے، کسی کے کندھے پہ ہاتھ رکھ کے ان کو سمجھانے کی کوشش کر رہے ہیں، کیونکہ وہ اور غریب لوگوں کے ہوتے ہوئے تو آپ کی مجلس میں آنا گوارا ہی نہیں کرتے تھے. غریب صاحب، آپ کی مجلس میں تو بہت چھوٹے موٹے لوگ بیٹھے رہتے ہیں، ہم بہت بڑے لوگ ہیں، ہم تو ان چھوٹے موٹے لوگوں کے ساتھ نہیں آ سکتے آپ کی مجلس میں. تو چاہیے تو یہ تھا کہ آپ دفع کر دیتے کہ جاؤ بھاگو، نہیں آتے تو. لیکن شفقت اور محبت کا تقاضا یہ تھا کہ آپ لوگوں کو سمجھا کر رستے پر لگا دیں. تو آپ نے ایسی مجلسوں کا بھی موقع بنایا جہاں یہی لوگ آ سکیں اور دوسرے لوگ نہ ہوں، یہ میں شفقت اور ہمدردی کی بنیاد پر تھا. اور اس وقت میں کوئی اور صحابی آ گیا تو تھوڑی سی ناگواری کا بھی اظہار ہوا. ایک مرتبہ سنادیر قریش کو آپ سمجھا رہے تھے کہ اتنے میں حضرت عمر بن ام مکتوم، جو ایک نابینا صحابی ہیں، وہ بھی آ گئے دروازے. ان کو معلوم ہی نہیں تھا کہ آپ کیا کر رہے ہیں اور کس کس کو سمجھا رہے ہیں. تو اس نے کہا السلام علیکم حضرت. آپ کی پریشانی میں بل پڑ گیا کہ یہ کون سا وقت اس کے آنے کا تھا، میں ہر وقت تو انہی لوگوں میں بیٹھا رہتا ہوں، وہاں مجھ سے باتیں کر سکتے ہیں، میں یہاں خلوت میں ان بڑے بڑے لوگوں سے بات کر رہا ہوں کہ رستے میں لگ جائیں گے تو اپنے آپ کو بچا لیں گے جہنم سے، اور یہاں بھی انہوں نے کہا السلام علیکم. پیشانی پہ ذرا ایسی سلوٹ پڑی جو طبیعت کے اور عادت کے خلاف تھی، اور اس قوم کی ہمدردی میں اپنوں کی طرف سے کچھ ناگواری کا اظہار ہوا، مگر اللہ نے وہی نوٹس دیا، عبس وتولى ان جاءه الاعمى وما يدريك لعله يزكى. پیشانی پہ بل ڈال لیے، منہ چڑھا لیا، اور اندھے کے آنے سے ناگواری کا اظہار کیا. تجھے کیا معلوم ہے کہ یہ اندھا ہدایت پانے والا ہے کہ یہ بڑے بڑے کفار اور قریشی یہ ہدایت پانے والے ہیں؟ تجھے نہیں معلوم، یہ تو ہمیں معلوم ہے. تو اللہ تو خالق ہے، مالک ہے، اسے تو جتنی ہمدردیاں جنت میں جانے والوں کے ساتھ ہیں، اتنی ہمدردیاں انہیں دوزخ میں جانے والوں کے ساتھ بھی ہیں، مگر دوزخ کا بھی تو پیٹ بھرنا ہے، وہاں دوزخ کے ساتھ ہمدردیاں ہیں. اس لیے اللہ کی ذات تو ہے بے نیاز، اور پیغمبر ہوتا ہے انسان و بشر تو وہ ضرور انسانوں پر ہمدرد و شفیق بہت زیادہ ہوتا ہے. تو نبی کریم ان کو جو تکلیف ہوتی تھی ان کے رستے پر نہ آنے کی وجہ سے اس تکلیف کا علاج کیا اللہ نے کہ یہ کافر جن پر کفر کی مہریں لگ چکی ہیں کتنے زمانے تک انہوں نے کفر کیا ہے کہ وہ ایمان کی فطری صلاحیت اپنے ہاتھوں سے انہوں نے برباد کر دی ہے. وہ جو کل مولودی یولد علی الفطرہ کہ ہر انسان صحیح فطرت اسلام پر پیدا ہوتا ہے وہ انہوں نے ضائع کر دی ہے. بالکل اس طرح جیسے کوئی آدمی اپنی آنکھوں پر 6 مہینے تک پٹی باندھے رکھے اور اس پٹی میں خیریت سے مرچیں بھی لگاتا رہے تو 6 مہینے میں آنکھوں کی بینائی چلی جائے گی. تو اللہ نے ایمان بینائی ختم کی کہ ہم نے اپنے ہاتھ سے کی ہے, ہم نے اپنے ہاتھ سے کی ہے. اگر ہم اپنے کانوں میں گرم گرم تیل روزانہ ڈالتے رہیں اور 10-5 دن کے بعد میں ہماری سماعت کے سوراخ بند ہو جائیں اور ہم بہرے ہو جائیں تو اس میں ہم نے اپنے ہاتھ سے غلطی کی ہے کہ اللہ نے اس کو بہرا کر دیا ہے. تو اسی طرح سے ان کافروں نے اپنی اس فطری ایمانی صلاحیتوں کو اپنے اس قصبی کفر سے برابر ضائع کر دیا. ضائع کرتے کرتے آخر ان کی وہ صلاحیت ختم ہو گئی, اور جب صلاحیت ختم ہو جاتی ہے تو پھر اس میں وہ صلاحیت لوٹ کر نہیں بھیجتا, عادت نہیں ہے. جیسے کوئی مر جاتا ہے تو دوبارہ اس کو زندگی اس دنیا میں نہیں بھیجتا, اور اگر زندہ کرتا تو یہاں نہیں بھیجتا ہے. تو جب اللہ ایک دفعہ کی دی ہوئی نعمت کو چھین لیتا ہے تو پھر نہیں آتی اس کے پاس. وہ ناشکری کی وجہ سے اگر چنتی ہے تو پھر آتی نہیں ہے. چنانچہ جوان نوجوان ہمارے اپنی اس جوانی اور نوجوانی کی قدر نہیں کرتے, اس کو ضائع کر دیتے ہیں, اور جب یہ چلی جاتی ہے ضائع ہو جاتی ہے تو پھر لوگ یوں چاہیں کہ گولی سے, دوا سے, حکیموں سے, ڈاکٹروں سے, اور فٹ پاتھ پہ بیچنے والے جڑی بوٹیوں سے, کیونکہ بڈھا کھاوے تو جوان ہو. پھر اللہ میاں بھیجتے نہیں واپس, اپنے ہاتھ سے تو خراب کی ہے جوانی, پھر کیوں بھیجے ہم؟ ایک دفعہ تو دے کے تمہیں دیکھ لیا ہے, اب کے بھی اگر دے گے تو تمہیں صحیح کرو گے. اس لیے اب نہیں ملتی خوشیاں دی, بہت زیادہ خوشحالیاں دی, گھر سے دولت, دولت سے گھر بھر گیا, اور ہم اس کی ناقدری پہ آئے, فضول خرچیوں میں مال اڑانا شروع کر دیا, اور گھر کا ایک ایک پیسہ ہم نے ضائع کر دیا. اور اب پھر اللہ سے دعا مانگے اور اللہ والوں نے کہا جی بڑا ٹوٹا آ گیا, بڑا نقصان پڑ گیا, گھر میں کچھ بھی نہیں رہا, تو اللہ بھی تو کہہ دیں گے نہیں میں نے تو بہت دیا تھا لیکن قدر نہیں تھی اس کی تم نے. جب ناقدری کرتے ہو تو میں اپنی نعمتوں کو چھین لیتا ہوں. لئن شکرتم لازیدنکم ولئن کفرتم ان عذابی لشدید. اللہ نے اپنی عادت کو بتا دیا ہے کہ نعمتوں پر شکر کرو گے تو میں نعمتیں زیادہ دیتا رہوں گا, اور ناشکری کرو گے تو میں تم سے نعمت چھین لوں گا, اور پھر سخت سزا بھی دوں گا. اور سخت سزا تو یہی بہت ہے دنیا میں کہ فقر و فاقے میں مبتلا کر دیا, اور عزت کے بعد ذلت دے دی, اور مکانوں کے بعد خالی سڑک پہ بٹھا دیا. یہ تو سزا ہی ہے, سزا کی قسمیں ہیں. یہ نہیں کہ جہنم میں جانے کے بعد ہی سزا ملے گی, نہیں, روز قدم قدم پر یہاں بھی ہم کو سزائیں چھوٹی موٹی ملتی رہتی ہیں, مگر مزاج تو ایسا بنا لیا ہے کہ ہم نصیحت قبول کرنے کو تیار ہی نہیں ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم جو ان کافروں کی خاطر ہر وقت بے چین بیٹھے تھے اور اپنا خون جلاتے تھے, اپنے جسم کو بھلاتے تھے, بتاؤ 63 سال کی عمر میں آپ کی وفات ہو رہی ہے اور بڑھاپا ظاہر ہو گیا, جبکہ آپ کو اللہ نے 4000 مردوں کی طاقت سے نوازا تھا. جنت کے 100 مردوں کی طاقت اللہ نے آپ کو دی تھی, اور جنت کے ایک مرد میں دنیا کے 40 مردوں کی طاقت ہوتی ہے. تو 4000 مردوں کی طاقت والا جوان 63 سال کی عمر میں بوڑھا ہو جائے تو کیوں گئی یہ جوانی, کیوں گئی یہ طاقت آپ کی؟ وہ اس کے غم میں گھل رہے ہیں, اس کے رنج میں پگھل رہے ہیں, یا خون جل رہا ہے, اس کی فکر پڑی ہے, ساری امت کی فکر پڑی ہے, مکہ اور مدینے والوں کی فکریں پڑی ہیں, عرب اور عجم کی فکریں ہیں, اور اپنے زمانے کے انسانوں کی ہیں, اور قیامت تک آنے والے انسانوں کی فکریں ہیں, اور صرف انسانوں کی نہیں جنات کی بھی فکریں ہیں. یہ ساری فکریں ایک قلم میں اگر آ جائیں گی تو بتاؤ وہ 63 سال تک جینا بھی اس کا معجزہ تھا. اتنے غم تو اگر کسی اور پر پڑتے تو ایک دن بھی نہیں جی سکتا تھا. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ آپ کی صاحبزادی فرماتی ہیں اپنے غم کا اظہار کرتے ہوئے, جب حضور اکرم کی وفات ہوئی نا اور حضرت فاطمہ موجود تھی تو ظاہر ہے کہ فاطمہ کو جتنا رنج و ملال ہوگا اتنا اوروں کو تو مشکل ہے, اس لیے کہ وہ تو بیٹی بھی تو ہے نا, صرف امت کی ایک فرد نہیں ہے بلکہ بیٹی ہے, اور جسد نبی کریم کا ایک ٹکڑا ہے. تو وہ ساری کیفیت ان کے جسم میں آئی. تو وہ ایک شعر کہتی ہے جب آپ کی وفات ہوئی, سبت علیہ مصائب لو انہا سبت علی مصائب لو انها سبت للیا علی الایام سرنا لیالیا، مجھ پر ایسا غم کا پہاڑ ٹوٹا ہے کہ اگر یہ غم کا پہاڑ دنوں پر ٹوٹتا تو دنوں کی رات بن جاتی، دنوں کی رات بن جاتی۔ تو پھر بھی حضرت فاطمہ کو رسول اللہ صلی اللہ علیہ وسلم کے جانے کا غم تھا، اور رسول اللہ صلی اللہ علیہ وسلم کو تو ساری امت کا غم تھا، انسانوں کا اور جنات کا سب کا غم تھا، اپنے زمانے کے انسانوں کا اور قیامت تک آنے والے اربوں انسانوں کا، اور ہمارا اور تمہارا بھی غم اس میں تھا داخل۔ جبھی تو ایسی محنت اور ایسی تدبیریں بتا کے گئے کہ علم بہرحال ہم تک اللہ نے پہنچا دیا، ایسے سپاہی چھوڑ کے گئے کہ انہوں نے اس علم کو، دین کو، سنتوں کو، پیغمبر کی تمام ہدایات کو، ساری سیرت و صورت کو محفوظ کر کے عملی اندازوں سے بھی ہم تک پہنچا دیا یہاں انگلینڈ میں۔ کوئی ملک بچا ہے جہاں اللہ نے اپنا دین نہیں پہنچا دیا ہے؟ یہ اس پیغمبر کی محنتوں کا تو صدقہ اور ثمرہ ہے جو ہم تک یہ دین پہنچ گیا، ورنہ یہاں کے اس ملک میں جہاں کوئی ماننے ہی کو تیار نہیں ہے نبی کریم کی ذات گرامی کو اور آپ کی پیغمبری کو، اور یہاں پھر اللہ کے فضل و کرم سے ایک نہیں، دو نہیں، ہزاروں نہیں، لاکھوں نہیں، کہاں کہاں تک کتنے لوگ اللہ کی سنتوں کو، رسول کی سنتوں کو زندہ کرنے والے یہاں موجود ہیں۔ تو یہ آپ کی ثمرات، آپ کی محنتوں کے ثمرات یہاں بھی پہنچے ہیں۔ تو بہرحال اس زمانے میں آپ کو بڑی تکلیف ہوتی تھی، ابو جہل نہیں مانتا، ابو لہب آپ کا چچا نہیں مانتا، یہ عقبہ ابن معیط ابھی معیط نہیں مانتا، یہ عتبہ نہیں مانتا، یہ ولید نہیں مانتا، یہ فلاں نہیں مانتا، تو ان کے نہ ماننے کی وجہ سے آپ کو اذیت ہوتی تھی، توقع تھی نہ ماننے کی، اور جب توقع ختم ہو جائے کسی سے پھر کوئی تکلیف نہیں ہے۔ جب تک مجھے آپ سے توقع ہے تو میں آپ کے پاس لگا لگا پھروں گا، لیکن جب مجھے یہ مایوسی ہو گئی کہ آپ میری کوئی خدمت نہیں کر سکتے تو میں چھوڑ کے چلا جاؤں گا، پھر توقع ختم ہو گئی تو سارا مسئلہ ہی ختم ہو جاتا ہے۔ جب تک اماں ابا سے بچوں کو توقع رہتی ہے نا کہ یہ ہمارے لیے کچھ کریں گے، پالیں گے، پرورش کریں گے، دودھ لا کے دیں گے، کھانا لا کے دیں گے، تو بچے اماں ابا سے لپٹے پھرتے رہتے ہیں، اور جب وہ سمجھتے کہ اب تو ابا نہیں دینے والے، اس لیے کہ اب تو انہوں نے دوسری شادی کر لی ہے، دوسرے بچے ہو گئے ہیں، ہم بڑے بھی ہو گئے ہیں، 16-17 سال سے آگے بھی نکل گئے ہیں، ہم کچھ کمانے بھی لگے ہیں، اب تو ابا سے توقع رکھنا غلط ہے، تو پھر وہاں جائیں گے، چھوڑ دیں گے، یہ دنیا کا نظام ہے۔ اسی لیے کسی سے توقع نہ رکھو۔ ہر گنگوئی رحمت اللہ علیہ نے یہی بات فرمائی تھی اپنے خلوت خانے سے باہر آ کر علماء کی مجلس میں، یوں فرمایا تھا کہ میرے جی میں ایک بات آ رہی ہے، اگر تم لوگ کہو تو میں بتا دوں، اور پھر خاموشی ہے۔ پھر عرض کیا کہ حضرت بتا دیجئے، تین دفعہ یہی اصرار کرنے کے بعد آپ نے فرمایا کہ میرے دل میں بہت دیر سے یہ بات آ رہی تھی بڑی شدت تقاضے کے ساتھ کہ میں تم سے ایک بات بتا دوں، اور وہ یہ ہے کہ کسی سے کوئی امید نہ رکھو اللہ کے سوا، حتیٰ کہ مجھ سے بھی کوئی امید نہ رکھو، یعنی مریدوں کو فرما رہے استاد، پیر سے بھی کوئی امید رکھو، کیونکہ پیر کے بھی ہاتھ میں کچھ نہیں ہے، استاد سے بھی نہ کچھ توقع رکھو، اسے کہ استاد کے ہاتھ میں بھی کچھ نہیں ہے، اگر استاد کے ہاتھ میں ہوتا تو سب سے زیادہ علم یہ استاد لوگ اپنی اولاد کو دیتے، مگر اولاد ان کی سب سے زیادہ ناکارا اور نکمی رہ جاتی ہے، روڑوں کو آ بھی جاتا ہے کچھ نہ کچھ، تو مانو دینا ان کے ہاتھ میں نہیں ہے۔ مشائخ کے ہاتھ میں اگر کچھ ہوتا تو وہ سب سے پہلے اپنی اولاد کو مالا مال کرتے اپنی نسبتوں سے، لیکن کبھی کبھی اولاد بہت ناخلف نکل جاتی ہے، نہیں مان کے دیتی، تو مانو ان کے ہاتھ میں نہیں، اللہ نے اپنے ہاتھ میں رکھا ہے۔ تو اگر ہماری توقع ختم ہو جائے کسی سے تو پھر غیر متوقع چیز نہ ملنے کی وجہ سے ہم کو کوئی پریشانی نہیں ہوتی۔ تو رسول اللہ صلی اللہ علیہ وسلم کو یہ توقعات وابستہ تھی کہ لوگ مان جائیں گے، اس لیے صبح کو سمجھا رہے، شام کو سمجھا رہے، دن میں، رات میں، خلوت میں، جلوت میں، برابر سمجھانے کی دوڑ دھوم میں لگے ہوئے ہیں، اور اللہ نے آپ کو نا امید کر دیا ان سے، اور فرمایا کہ یہ کافر جو تیرے سامنے موجود ہیں، جو بزید اصرار، بزید ہونے کی وجہ سے، کفر پر اصرار کرنے کی وجہ سے، مسلسل پہ ہم کفر میں مبتلا ہونے کی وجہ سے، عناد اور دشمنی کی وجہ سے، تیرے ساتھ حسد اور کینے کی وجہ سے، انہوں نے اپنی اس فطری صلاحیت کو کھو ڈالا ہے، اب ان کے متعلق تیرا ڈرانا نہ ڈرانا سب برابر ہو گیا ہے، اس لیے توقع نہ رکھو، پریشانی میں پڑنے کی ضرورت نہیں۔ اور یہ فرمایا اللہ کے باف النفس کا اللہ یکون مومنین، اور یہ بھی فرما دیا فنوسمکموہا وانتم لہا کارہون، تم پسند نہ کرو، ہم تمہارے پیچھے پیچھے پھرتے رہے، ہم کو بھی تو اللہ، ہم کو بھی تو غیرت ہے نا، یہ کہہ کے الگ ہو جاؤ۔ لیکن اس میں عجیب انداز اختیار فرمایا کہ بس توقع ختم کی ہم نے، یہ انذار و ابشار کا جو تیرا عمل ہے، جو تیری پیغمبرانہ شان ہے، یہ برابر جاری رہے گی، इनके हक में बराबर हो गया है, इनको समझाने से नफा नहीं होगा, मगर तेरे हक में बराबर नहीं हुआ, तुझे तो तेरी मेहनत पर अजर सवाब मिलता ही रहे। ये भी रखा, ये भी फरमाया अलैहिम, इनके हक में बराबर हो गया है तेरा समझाना और न समझाना, मालूम तेरे हक में बराबर नहीं हुआ, तू अगर इन मक्तूम बिलकुफर लोगों को भी समझाता रहेगा तो तुझे फिर भी सवाब मिलता रहेगा। तू तो अपनी मेहनत में लगा रहे, ये कौन से काफिर थे? ये सब काफिर नहीं, बल्कि मखसूस काफिर मुराद है अल्लज़ीना कफरू का जो लफ्ज है अरबी जुबान वाले जानते हैं, ये जिस अंदाज से आता है उस अंदाज से इसमें खसूसियत पैदा हो जाती है। तो अल्लज़ीना कफरू से मुराद आम काफिर नहीं है कि सबके ही हक में समझाना न समझाना बराबर हो जाए, फिर तो काफिरों पर मेहनत करने का कोई सवाल ही नहीं पैदा होता। नहीं, वो मखसूस टोला जो नबी करीम सम की जिद में, इनाद में, हसद में, दुश्मनी में, तकलीफ पहुंचाने में, ईजा रसानी में लग गया था, जो तकरीबन 7 आदमी थे, जो जंग बदर में सबके सब कत्ल कर दिए गए थे, वो टोला था ये नल्लदीन कफरू सवाउन अलैहिम अनज़रतहुम अम लम तुनज़िरहुम ला युमिनून, इनके हक में तेरा डराना न डराना बराबर हो गया है, ये लाइलाज मरीज हो चुके हैं। और जब लाइलाज कोई बीमारी हो जाती है तो उस जिस्म के हिस्से को ऑपरेशन कर देना जरूरी होता नहीं होता है, ये बदर से पहले आए थे ना जरूरी है। और गुआ अब गुआ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये बताया जा रहा है कि अब इनका वक्त आ रहा है, इनकी बीमारियां लाइलाज हो गई हैं, इनके कैंसरों का इलाज होने वाला नहीं है, ये बनी नौए इंसान के वास्ते कैंसर का हुक्म रखते हैं, अगर इनका ऑपरेशन न किया गया तो दूसरों को भी माऊफर ये बीमार बना देंगे, इसलिए अब कशा कशा ये कहां आ रहे हैं, चलते चलते खिंचते खिंचते मैदान बद्र में आ रहे हैं। और ये 7 आदमियों का टोला जिन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पुश्ते मुबारक पर कह कहे मारते हुए, हंसते हुए और मजाक करते हुए, जब आप खाने काबा के सामने नमाज की नीयत बांध के नमाज पढ़ रहे थे तो ऊंट का निकला हुआ ओज जिसमें गंदगी और गिलादत भरी हुई होती है उसको ला के खींच के घसीट के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पुश्ते मुबारक पर रख दिया था। और इस काम का करने वाला उन 7 में भी सबसे बड़ा बदबख्त था, जिसका नाम था उकबा इब्न अबी मुआइत। उकबा ने किया था यह काम, इज़्बा था अशकाहा, सबसे बड़ा बदबख्त नामी शख्स जिसने हजरत सालेह अलैहिस्सलाम की ऊंटनी को काटा था, उसकी कौनसे काट दी थी, उसके पैर काट दिए थे, ज़बह कर दिया था, वो उस कौम का सबसे बड़ा बदबख्त तरीन इंसान था, उसका नाम कुदार था। दाल से भी कहते हैं कुदार और जाल से भी कहते हैं कुजार, ये तो अब दाल दाल का फर्क इन हमारे कारी साहब वगैरह ने कर दिया कि ये दाल है, ये जाल है, ये जा है, ये फला है। पहले जमाने के लोग तो बस ये थोड़े ही हर्फ पढ़ते थे, बस थोड़े हर्फों तो उनका काम चल जाता था। अब अरबी जुबान में जा का तलफ्फुज़ अलग है, जाल का अलग है, और ज़ाद का अलग है, और ज़ा का अलग है, और दूसरी अंग्रेजी जुबान में कहां ये तलफ्फुज़ात के फर्क रखते हुए हैं। ये तो कुरान शरीफ ने दुनिया को बताया कि देखो जरा जरा से फर्क से कि माना में कितने बड़े फर्क और फासले हो जाते हैं। तो वो कुदार नामी शख्स था जिसने सालेह अलैहिस्सलाम की ऊंटनी की कोंचे काटी थी, जिसको अल्लाह ने अशका फरमाया, सबसे बड़ा बदबख्त इंसान फरमाया है। और इस उम्मत का सबसे बड़ा बदबख्त इंसान जो था वो ये शख्स था जिसने रसूलुल्लाह की कमर मुबारक पर ऊंट का ओज ला के रख दिया था। ये 7 आदमी थे, उनमें कहीं भी था, इनको अब ला रहे हैं, कशा कशा ला रहे हैं, आना भी नहीं चाह रहे बाज, तो सफवान इब्ने उबैया नहीं आना चाह रहे हैं, मगर अबू जहल जान को आ गया, अरे भाई अगर तू लीडर है हमारा, तू यहां रह गया और मैदान में न गया और मुकाबले पर न गया, और वहां सुफियान अबू सुफियान का काफिला लूट लुटा गया और मुसलमानों ने लूट लिया, तो फिर सारी कौम पीछे पड़ जाएगी, पसमांदा हो जाएंगे, तरक्की रुक जाएगी, तुझे चलना पड़ेगा। और वहां साद इब्ने मुआज़ ने, हजरत साद इब्ने मुआज़ ने मौके पर इसको कह भी दिया था कि मुझे मालूम है कि तुझे हम कत्ल करेंगे, कह दिया था, उसको यकीन भी था कि ये मुसलमान जरूर मुझे कत्ल करेंगे, ये रसूलुल्लाह सल्लम की फरमाई हुई बात है, सच्ची निकलेगी। यानी यहां तक यकीन था इनको कि रसूलुल्लाह सल्लम की फरमाई हुई बात सच्ची निकलेगी और ईमान लाने को तैयार नहीं। वजह हडू बिहा वस्ते कन था अनफुसुम जुल्मम व उलूवा, यकीन के साथ जानते हैं कि बात सच्ची है, होने वाली है, मगर बराबर इनकार पर डटे हुए हैं। तो इनके दिलों में मोहर लगनी चाहिए थी, लगनी चाहिए थी, कबूल हक की मोहर लग गई। तो ये 7 थे काफिर, जो बड़े बड़े थे, लीडर थे, सभी काम आ गए वहां मैदान बदर में, एक भी न बचा, सबकी लाशें मरते ही कटते ही सड़ गई, और उन सड़ी हुई लाशों को बद्र में कलीब बद्र में ले जाकर डाल दिया गया। उनकी टांगे पकड़ पकड़ के उकबा का तो यह आलम था कि उसकी जहां से जिस्म के हिस्से को पकड़ते थे वहीं से छूट जाता था। टांग पकड़ी तो घुटने में से निकल गया, फिर टखने में से निकल गया। यानी इतनी जल्दी ताफ हुई, इतनी जल्दी उसमें गलन और सड़न पैदा हुई इस कुम्र की वजह से कि उनका जिस्म सड़ गया और गल गया और कलीब बद्र में डाल दिया गया। और रसूल अल्लाह तआला की हमदर्दियां, अल्लाह तआला ने नाउम्मीद फरमा दिया था, तसल्ली तो हो गई थी, मगर फिर भी कलीब बद्र के कुएं पर खड़े होकर फरमाते हैं कि अब तो तुमको पता चल गया होगा जो मैं तुमसे कहता था सच और सही था। अल्लाह के जो वादे हमसे हुए थे हमने तो अल्लाह के वादों को सच पा लिया। अल्लाह ने हमसे ये वादा किया था कि हम तुमको कामयाब करेंगे, गालिब करेंगे। अल्लाह ने हमको कामयाब कर दिया और गालिब भी कर दिया है। और तुमसे भी अल्लाह ने एक वादा किया था जिसको हम बताया करते थे कि अगर तुमने कुफ्र पर जान दी तो तुमको जहन्नम भुगतना पड़ेगी। अब तो तुम्हारे सामने जहन्नम के अंगार आ गए होंगे, वहां भी आप फरमा रहे हैं। तो ये मोहब्बत ही से तो फरमा रहे हैं, अफसोस ही तो फरमा रहे हैं। वहां फिरौन का लश्कर और फिरौनी डूब रहे हैं तो वहां क्या हुआ, यही कहा गया फकैफ आसा अला कौमिन काफिरीन। अरे डूब रहे हैं तो डूबने दो इनसे, क्या अफसोस करें। फकैफ आसा अला कौमिन काफिरीन, इस काफिर कौम पे क्या अफसोस करें। वहां तो ये मिजाज है और यहां मिजाज ये है कि कलीब बद्र में कत्ल किए हुए वो कुफ्फारे मक्का पड़े हुए हैं और आप क्या फरमा रहे हैं, अरे हमने तो अल्लाह के वादों को सच पा लिया है। तुमने भी अल्लाह के वादों को सच पा लिया कि नहीं पा लिया? ये ऑपरेशन हुआ, इस कौम का ऑपरेशन जरूरी था कि नहीं था? जरूरी था, सड़ गए थे जिसम के हिस्से। जैसे हमारे हाथ में कोई फुंसी निकले और डॉक्टर ये मशवरा दे कि इसको यहां कोनी से कटवा दो, नहीं तो ये कल तक तो इसकी पलों ऊपर तक पहुंच जाएगी और दो चार दिन में तो सारे जिस्म खराब हो जाएगा। तो हम कटवा देने को ही समझते हैं ना, गनीमत समझते हैं, कटवा दो हाथ ही गया, जान तो बचेगी आगे। तो ये बनी नौ इंसान के दुम्बुल थे, ये फोड़े थे, ये कैंसर थे, ये ऐसे मकाम पर पहुंच चुके थे कि खुद भी हिदायत पर आने वाले नहीं थे और दूसरों को भी हिदायत पर आने देना नहीं चाहते थे और रुकावट बने हुए थे। ये संगे गिरा बने हुए थे रास्ते के, इन पत्थरों को रास्ते से हटाना जरूरी हो गया था। इसलिए इनका ऑपरेशन जंगे बदर में जो हुआ वो रहमतुल्लिल आलमीन की शान के खिलाफ नहीं है, डॉक्टर की शफकत के खिलाफ नहीं है किसी अजब मुअत्तल को काट देना, बल्कि उस डॉक्टर की लोग तारीफ करते हैं, उसको इनाम देते हैं, उसकी तहसीन करते हैं कि इसने था बड़ा शानदार ऑपरेशन किया, पूरा हाथ काट दे काट डाला, पूरे हाथ काट डालने पर ही लोग तारीफ कर रहे हैं उसको। ये भी ऑपरेशन था और ऑपरेशन को कोई जुल्म नहीं कह सकता है, ऑपरेशन तो बहुत जरूरी हो जाता है और कभी कभी तो उस ऑपरेशन आदमी मर भी जाता है मगर फिर भी लिख के दे देते कि मर जाए तो मर जाने दो लेकिन कर डालो तुम, देखा जाएगा जैसा कुछ होगा। तो इधर तो ये हुआ कि इनके हक में तो तेरा डराना न डराना बराबर हो गया है, अब इनका इंसानियत के दुनिया में जुमरे में रखना भी ठीक नहीं है। वह इस जुमले में एक लतीफ इशारा गैबी हो रहा था कि इनका वक्त करीब आ गया है। कैसे? जैसे अगर कोई हकीमी हो कह दे, डॉक्टर कह दे कि इलाज और बेइलाज सब बराबर हो गया इसके, तो घर वाले नहीं समझ जाते जाने का वक्त आ गया। हमारे यहां बिल्कुल बहुत अच्छे तंदुरुस्त आदमी बीमार हुए और बीमारी इतनी तवील हुई कि वो उनका जिस्म सूख के बिल्कुल पतला हो गया, पिंडली जरा जरा सी हो गई, हाथ जरा जरा से हो गए। हमारे यहां हकीम साहब मशहूर थे, उन्होंने चार पैसे की दवा लिख दी तो उनका भाई रोने लगा उस चार पैसे की दवा को देख करके, हकीम साहब ने मुझे शायद टाल दिया है और वो बचने वाला नहीं मालूम होता, लेकिन वो चार पैसे की दवा दी और वो ला करके पका करके पिलाया, उसका जोश आंदा, जोशे न जोशाने का पीना था कि वो तंदुरुस्त होता चला। तो कमजोर सी अगर दवा भी डॉक्टर दे देता तो उससे भी लोग समझने लगते हैं कि जाने का वक्त आ गया है। और अगर डॉक्टर ने यूं कह दिया कि जी इलाज करो तब और ना करो तब, अब कुछ फायदा इसको होने वाला नहीं है, तो लामहाला ये समझा जाता है कि जरूर इसका वक्त करीब आ गया है, मर जाएगा, ये नहीं बचेगा, ये अल्लाह की कुदरत है कि वो उसको बचा ले। तो क्या इनके मौत के वक्त करीब आने का वक्त दिया, इससे भी तसल्ली हुई कि दुश्मन अब तेरी जिंदगी तुझसे जो खेल रहे हैं और तेरा जो मजाक बना रहे हैं दुश्मन, इनके दुश्मनों के जाने का वक्त करीब आ रहा है। और इस उन्वान से फरमाया कि तुम तो आखिरी वक्त तक इनको समझाते रहो, ये समझाने और न समझाने से तेरा फायदा जरूर होगा, अगर समझाएगा तो अजर जरूर मिलेगा। इसलिए आपके हक में अजर भी कायम रहा اور آپ برابر سمجھاتے بھی رہے اور وہ برابر لڑائی اور عناد بھی کرتے رہے اور کشا کشا وہ میدان بدر میں آ گئے اور میدان بدر میں مکے سے دور مدینے سے دور اللہ تعالیٰ نے ان کا حضرات صحابہ کے ہاتھوں آپریشن کرا دیا اور ان کی ڈاکٹری ہو گئی روح خسکم جہان پاک. اتنے تو یہ لا علاج ہو چکے تھے, سات تو مرے تو ستر تھے مگر سات تو یہ لیڈر قابل تھے, اور جن میں کچھ رمق تھی صلاحیت تھی ابھی ان کی ایمانی صلاحیتیں برباد نہیں ہوئی تھی, تو ان کو پکڑ لائے مشکے باندھ لائے انہیں. لوگ سمجھ رہے تھے کہ ظلم ہو رہا ان پر, مشکے باندھ کے لائے مسلمان تو ظلم ہو رہا ہے. نہیں, مسلمان باندھ کر ان کو اس لیے نہیں لائے تھے کہ ان کو غلام بنائیں گے, اس لیے نہیں لائے تھے کہ ان کو قتل کریں گے, بلکہ اس لیے لائے تھے کہ ان میں جو صلاحیتیں باقی ہیں وہاں ہاسپٹل میں لے جا کے ان کا کچھ علاج ملاج معالجہ کر کے دیکھیں گے, اگر کچھ بچنا ہوا تو بچ جائیں گے, اس لیے لے کے آئے تھے. اور پھر رسول اللہ صلی اللہ علیہ وسلم نے ان کا علاج معالجہ بھی اس شان سے کیا کہ واقعی اگر وہ ایمان پہ آ گئے. خود آپ کے چچا جو حضرت عباس رضی اللہ تعالیٰ عنہ ہیں ان ستر قیدیوں کی جماعت میں تھے جن کو باندھ کر لایا گیا تھا. نتیجے کی قید میں چچا آ گیا نہیں. صبح کو بات چیت ہونا شروع, فدیہ لے کر چھوڑا جا رہا تھا, اور یہ فدیہ لے کر چھوڑ دینا یہ ابو بکر کی رائے تھی, اور خود رسول اللہ صلی اللہ علیہ وسلم کی رائے بھی یہی ہو گئی تھی ان کو فدیہ لے کر کے مال لے کر کے چھوڑ دیا جائے. اس میں دو فائدے ہوں گے, مال سے مسلمانوں کا اقتصادی حال ٹھیک ہوگا, اور ان کا یہ فائدہ ہوگا کہ یہ سوچنے سمجھنے کا ان کو موقع مل جائے گا. تو ایمان والوں کا بھی فائدہ تھا اور ان کفر والوں کا بھی فائدہ تھا, مگر فاروق اعظم کی رائے یہ تھی کہ حضرت ان کو ایک ایک کو ان کا سر قلم کر دیا جائے, اور جس کا جو عزیز ہے اس کے ہی ہاتھ میں وہ دے دیا جائے, میرا عزیز مجھے دے دو اور ابو بکر کے ہاتھ میں ان کا بیٹا عبد الرحمان دے دو. ابھی تو عبد الرحمان ایمان بھی نہیں لائے تھے نا, وہ بھی ان قیدیوں میں تھے, اور اپنے اپنے ہاتھ سے قتل کر دیں گے ہم اپنے اپنے عزیزوں کو. یہ ادھر فاروق اعظم کی رائے تھی, اور فاروق اعظم کی رائے اللہ نے بھی تحسین کے ساتھ فرمائی, اور تھوڑا سا غصہ بھی ظاہر فرمایا.